र श्रोताबिन्दु, अब अस्ट्रेलियाको राजनीतिपछि नेपाली राजनीतिबारे कुरा गर्नतर्फ लागौँ। र अहिले हाम्रो साथमा नेपालबाट अस्ट्रेलियाको भ्रमणमा आउनुभएका नेपालका पूर्व परराष्ट्र मन्त्री र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवजी अहिले हाम्रो साथमा हुनुहुन्छ। सबभन्दा पहिला त उपेन्द्रजी नमस्ते, र अस्ट्रेलियाको एसबिएस नेपालीमा हार्दिक स्वागत छ तपाईँलाई।
धन्यवाद, नमस्कार।
अनि अस्ट्रेलियाको अब पहिलो भ्रमणमा आउनु भएको छ, होइन, कस्तो अपेक्षा गर्नुभएको छ भनौँ त अस्ट्रेलियाको भ्रमणबाट तपाईँले?
अब अस्ट्रेलियाको भ्रमणबाट अस्ट्रेलिया नेपालको सम्बन्ध राम्रो नै, यहाँ रहेका नेपाली समुदायका साथीहरूसँगको भेटघाट र एक आपसमा विचारका आदान प्रदान गर्ने एउटा ठुलो अवसरको रूपमा यसलाई मैले लिएको छु।
अब नेपाली सङ्घीय समाज अस्ट्रेलियाद्वारा आयोजना गर्न लागेको कार्यक्रमबारे एकछिनमा कुरा गरौँला, तर एकचोटि अब तपाईँलाई अब भोलि हुने कार्यक्रममा धेरैले प्रश्न गर्ने विषयहरूबारे एकचोटि कुरा गरिहालौँ है। सबभन्दा पहिला त अहिले नेपालको पछिल्लो स्थितिबारे कुरा गरौँ, जुन अब संविधानको नयाँ संविधानको विरोधमा जुन अब आन्दोलनहरू भइरहेका छन्, होइन, रिले अनसन पनि चलिरहेको छ, त्यसबारे कुरा गर्नु पर्दाखेरि एकचोटि अहिले चाहिँ अब नेपाल सरकारद्वारा विशेष गरी प्रधानमन्त्री केपी ओलीद्वारा पनि अब वार्ताको लागि बोलाइएको छ, तर तपाईँहरूको पक्षद्वारा चाहिँ वार्ताको लागि उपयुक्त वातावरण नबनेको भन्दै वार्ता नहुन सकेको पनि बताउनु भएको छ, होइन, त्यो वार्ताको उपयुक्त वातावरण के हो र वार्ता गर्न के कस्ता अझै समस्याहरू रहेका छन् त त्यो हामीलाई बताइदिनुहोस् न त।
होइन, धन्यवाद। भोलिलाई पनि पुग्ने रहेछ यहाँ हजुरले यहाँ राख्नु। पहिलो कुरा त के हो भन्दाखेरि, यो जुन संविधान आएको छ नि, यो संविधान कुनै सुविचार गरेर लामो बहस गरेर आएको होइन। दुई दिनमा संविधान ड्राफ्ट गरेर जारी गरिएको हो, र यो संविधान जारी गर्नुको पछाडिको मकसद के थियो भने हतारो थियो। हुन त भनियो फास्ट ट्र्याकमा सारा नियम प्रोसेसलाई निलम्बन गरेर फास्ट ट्र्याकको नाममा, त्यो फास्ट ट्र्याक के थियो भने कुनै व्यक्तिलाई प्रधानमन्त्री बन्नु थियो त हतारो, कुनै व्यक्तिलाई राष्ट्रपति बन्नु हतारो, कोही पार्टी सत्ता बाहिर थिए तिनलाई आउन सत्तामा आउन हतारो, हतारमा फास्ट ट्र्याकको नाममा छलफलै नगरिकन 72 अन्तक्रियै नगरिकन चाहिँ तपाईँको पारित गराइयो। पारित गराउँदाखेरि कसैले संशोधन हाल्न नपाइने, छलफल नगर्नु पाइने भनेर हालियो। तर यो संविधान बनाउँदाखेरि दुई तिनवटा कुराहरूलाई ध्यान दिनुपर्छ। एउटा कुरा के भने, पहिलाका संविधानहरूमा जनताले प्राप्त गरिसकेका अधिकारहरूलाई खोज्नु हुँदैन थियो, जसलाईले उल्टाउने र खोज्ने काम गर्यो। दोस्रो कुरा के थियो भने, विगतमा यो सङ्घीय गणतन्त्र नेपाल सित्तैमा आएको होइन, धेरै आन्दोलन, धेरै सम्झौता र सहमतिबाट स्थापित भएको हो। ती सम्झौता र सहमतिलाई उल्टाउने काम गर्यो। र अर्को कुरा के हो त भन्दाखेरि, यो संविधानले पहिलाका संविधानहरू झैँ नेपालको दुई तिहाईभन्दा ठुलो सङ्ख्यामा रहेका त्यहाँका दक्षिणका तराईका भूमिका आदिमा के अरे बसोबास गर्ने मधेसी थारू मुस्लिमहरू, त्यसै गरी पहाडमा बसोबास गर्ने तराईमा बसोबास गर्ने आदिवासी जनजातिहरू, अनि त्यसपछि खसानतिरका खस क्षेत्रीहरू, त्यसै गरिकन चाहिँ के छ भने दलित र अन्य सीमान्तकृत समुदायहरू र अल्पसङ्ख्यक समुदायहरूलाई सम्बोधन गर्न नसकेको यो संविधानले सिङ्गो मुलुकमा चाहिँ यसलाई स्वीकार गर्ने अवस्था नै छैन। त्यस कारणले हामीले के भनिराखेका छौँ भन्दाखेरि, दुईवटा कुरामा जोड दिएका छौँ। पहिला, राज्यले गरेका सम्झौताहरू कार्यान्वयन गर्नुपर्छ, किनभने सम्झौता राज्यले गरेपछि कार्यान्वयन गर्ने उनको दायित्व हो, त्यसबाट त्यसलाई उल्टाउन राज्यले मिल्दैन। अर्को हामीले के भनिरहेको छौँ भन्दाखेरि, यो संविधान जुन त्रुटिपूर्ण छ त्यो त बनाउनेले भनिरहेछ। जस्तो म यहाँलाई उदाहरणको लागि भनौँ, पूर्व राष्ट्रपति जसले संविधान जारी गरे, यो मैले पढ्दै नपढेर जारी गरेको संविधान गलत भयो भनेर भनिरहेछ। जो प्रधानमन्त्री थिए त्यतिखेर सुशील कोइराला, उनले चाहिँ यो हतार हतारमा गएर गल्ती भयो भनेर गइसक्नु भएको छ। प्रचण्डजीले स्वयं यो संविधान त गल्ती पो रहेछ, गलत पो भएछ भनेर स्वीकारेको अवस्था। इभन संविधान निर्माणकर्ता मध्ये संवाद र सहमति समितिका सभापति बाबुराम भट्टराईले यो संविधान त अधुरो हो, यसलाई पूर्णता नदिकन यो कार्यान्वयन हुन सक्दैन भनेको अवस्थामा हेर्दाखेरि के देखिन्छ भने, यो संविधान अपूर्ण, त्रुटिपूर्ण र विभेदकारी छ। यसलाई पुनर्लेखन गरेर सच्याउनु पर्छ, ताकि सबै समुदायका सबै पक्षका जनताले यसको स्वामित्व लिन सकोस्।
यसमै चाहिँ अब हजुर प्रधानमन्त्री केपी हजुर
यहाँ देखाउनु अर्को पाल्टो, त्यसका लागि चाहिँ के हो भने, तिनै कुराको लागि तराईदेखि मधेस हिमाल पहाड सबै ठाउँमा आन्दोलन छ, र अहिले सबै आन्दोलनहरू केन्द्रित भएर काठमाडौँमा छ। यसमा अब चाहिँ के हो भने, 36 पटक हामी वार्ता बस्छौँ, 36 पटकसम्म वार्तामा बसिसक्दा पनि राज्यले न कुनै अवधारणा बनाउन सक्छ, न कुनै उसले आफ्नो संविधान सम्बन्धी विचार राख्न सक्छ, एकदम अकर्मण्य भएर बसिराखेको हुन्छ। र सरकारले आफै वार्ता फाल्गुन 4 गते त्यहाँको समयअनुसार चाहिँ भङ्ग गर्यो र अहिले आएर वार्ताको पत्र पठाउँदाखेरि स्थिति कस्तो छ भने एकातर्फ धरपकड भइरहेछ, अर्कातर्फ सैकडौँ हजारौँ घाइतेहरू उपचारका लागि छटपटाइरहेछन्, अर्कातर्फ चाहिँ झुट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गरेर वार्ताबाट समस्या हल गरौँ भन्ने हाम्रो भनाइ हो। तर राज्यले गर्छु चाहिँ भन्छन् तर गर्दैनन्।
हजुर, अब राज्यले हजुर गर्ने कुरा गर्दाखेरि हजुर
वार्तालाई हामी तयार छौँ, तर यो धड पकड गर्ने काम, यो घाइतेहरू हस्पिटलमा छटपाइरहेछ तिनको उपचार गर्ने काम, राज्यले गोली हानेर ठोकेपछि त घाइतेको उपचार गराउने कर्तव्य हो नि, त्यो गर्ने कामहरू गर र यो थुनेर राखेर यो राजनीतिक समस्या हो राजनीतिक रूपले हल गरौँ भने राज्य अनि यो मान्छे थुनेर चाहिँ समस्या समाधान हुन्न।
हजुर,
यसमा
एकचोटि मलाई सोध्नु मन लाग्यो, हजुर हजुर एकचोटि सोध्नु मन लाग्यो चाहिँ, अब संविधान संशोधन अब सरकारले गर्ने भनेर त बताइरहेको छ, अब सरकारले अर्को घोषणा चाहिँ के गरेछ भने अब डेढ वर्षभित्र चाहिँ स्थानीयदेखि अब सङ्घीय चुनाव पनि गरिसक्ने भनी सरकारले बताएको छ, होइन के छ तपाईँको विचार यसबारे?
यो गलत हो। के हो भन्दाखेरि पहिलो कुरा त के हो भने स्थानीय निकायको पुनर्संरचना भइसकेको छैन, यो संविधान लाई पुनर्लेखन गरेर अहिले खडा गरिएका सङ्घीय संरचनाहरूलाई सच्याउनुपर्छ र अर्को कुरा यहाँ त्यो गरेका छैन। अर्को कुरा के हो भने स्थानीय निकायको चुनाव मुलुक सङ्घीय प्रणालीमा गइसकेपछि स्थानीय निकाय त भनेको प्रदेशको मात्र हो नि, यहाँ पनि अस्ट्रेलियामा लोकल बडिजहरू कसले इलेक्सन गराउँछ, सेन्ट्रल गभर्मेन्टले कि प्रोभिन्सियल गभर्मेन्टहरूले? निश्चित रूपमा प्रोभिन्सियल मामलाका कुरा हो, प्रोभिन्सियल कानुन अन्तर्गत पर्ने कुरा हो। अनि त्यसलाई ठाडै चाहिँ के छ भन्दाखेरि केन्द्र सरकारले स्थानीय निकायलाई चुनाव गराउने नियुक्ति गर्न थालिसकेपछि संहिताको कुनै मतलबै भएन र प्रदेशहरू संहिताहरू त त्यसै धरापमा पार्यो। यसबाट झन् नेपालमा चाहिँ के छ भने बढी आशंकाहरू उत्पन्न गरेका छन् कि यो सङ्घीय गणतन्त्रलाई उल्टाउन खोज्या हो कि भनेर, त्यहाँ चाहिँ एउटा चाहिँ के छ भने जनतामा आशंका छ।
अब चुनावमा चाहिँ अब यदि चुनाव हुने नै भयो भने तपाईँहरूको पक्ष चुनावमा भाग लिन सक्छ कि छैन?
कुरा त के यहाँ डुकाउनुहोस् भने यथास्थितिमा चुनाव सम्भव छैन, राज्यको पुनर्संरचना टुङ्गिया छैन, स्थानीय निकायको संरचना छैन, कानुन बनेका छैनन्, अहिले पनि पञ्चायतकालीन राजतन्त्रकालीन कानुन अन्तर्गत स्थानीय निकायहरू छ, त्यो फेरि त्यो बेलाको स्ट्रक्चरहरू चेन्ज भइसकेका छन्। अनि हतार हतारमा चुनाव गर्ने भनेको के हो भने अहिले सत्तामा छु स्थानीय निकाय क्याप्चर गर्ने भनेदेखि चाहिँ के छ भने एकदम पावर चाहिँ आफ्नो मुठीमा हुन्छ भन्ने धारणाले भन्नु कसैले भन्न सक्ला सोच्न सक्ला, तर मुलुकको स्थिति यस्तो छैन। प्रमुख प्रतिपक्षी दलले पनि यो हुन सक्दैन भनिसकेको अवस्था छ, अरू दलहरूले पनि भनिसकेको छ र हाम्रो जहाँसम्म कुरा छ यो समस्यालाई हल नगरिकन राज्य पुनर्संरचना र संविधान पुनर्लेखनका कुराहरू नगरिकन नसच्याइकन चुनाव हुन सक्ने अवस्था मुलुकमा छैन।
हजुर, अब एकचोटि तपाईँको अस्ट्रेलिया भ्रमणसँग पनि अब कुरा जोडिहालौँ, केही समय अगाडि अब नेपालका परराष्ट्र मन्त्री कमल थापाद्वारा चाहिँ अब अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ नेपालबारे गलत धारणा मानिसहरूमा रहेको भन्ने जस्तो बताउनु भएको थियो, होइन? अब यस अन्तर्गत अब तपाईँको भ्रमणले चाहिँ नेपालबारे के कस्ता धारणा अब समुदायमा ल्याउन सक्ला त भन्नु न?
गलत धारणा छैन, तर नेपालको संविधान गलत छ, त्यहाँ कति त्यो समानताको विरुद्धमा छ, समावेशीकरणको विरुद्धमा छ र विभेदकारी छ, कतिपय स्थानमा एउटै भाषा एउटै भेषको चिन्तन देखिएको छ, यो नस्लवादी चिन्तन हो भनेर संसारका संविधान विज्ञहरूले भनिसकेको अवस्था छ र तराई मधेसले उठाएका, हिमाल पहाडकाले उठाएका, अहिले चाहिँ के छ भने सङ्घीय गठबन्धनले उठाएका, सङ्घीय समाजवादी फोरमले उठाएका मूल्य र मान्यताहरू सही छन्, त्यसलाई सम्बोधन गर भनेर युरोपियन युनियन अमेरिका भारत संसारले भनिरहेको अवस्थामा कमल थापाजीले अरूले बुझेनन् मै मात्रै बुझ्नेवाला छु भनेर हुँदैन। अर्को कुरा के हो भने कमल थापा आफै कन्भिन्स छन्, कमल थापाले यो संविधान स्वीकार गरेका छ कि छैन? पहिलो कुरा त कमल थापाजीले म त गणतन्त्र मान्दिनँ राजतन्त्र मान्दिनँ भन्नुभएको छ, यो संविधानमा गणतन्त्र शब्द पनि छ, राज तपाईँको चाहिँ के छ भन्दाखेरि धर्मनिरपेक्षता शब्द पनि छ, म मान्दिनँ भनेकाले यही संविधानको शपथ खाने र यो मान्दिनँ भन्ने अनि तिनले चाहिँ अरूलाई गएर यो ठिक छ भन्ने यो आफैमा दोधारे भएन र?
अनि अब अस्ट्रेलिया जुन अब नेपाली सङ्घीय समाज अस्ट्रेलियाको जुन कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ होइन, त्यसमा चाहिँ भनौँ न अब तपाईँलाई अब अघि नै त भनिहाल्यो प्रश्नहरू तपाईँ विभिन्न आउला होइन, तर यसमा सहभागिता जनाएर तपाईँले चाहिँ खास के कस्तो अपेक्षा गर्नुभएको छ? तपाईँले अब तपाईँको अब आफ्नो आन्दोलनको लागि केही सहयोग पाउने भन्ने अपेक्षा राख्नुभएको छ?
अस्ट्रेलियामा रहनुभएका हाम्रा नेपाली दाजुभाइहरूको कुरा सुन्ने उहाँहरू कसरी सोच्नुहुन्छ उहाँहरूसँग कुरा गर्ने र नेपालमा भइरहेका अहिलेका घटनाक्रमहरू राजनीतिक परिदृश्यहरूको विषयमा उहाँहरूलाई चाहिँ के छ भन्दाखेरि भनेर उहाँहरूको कुरा बुझ्ने एउटा एक आपसमा विचारको आदान प्रदान हुने र एउटा कुरा के छ भन्दाखेरि दुनियाँको जहाँसुकै समय बसे पनि नेपाली नेपाली नै हो भन्ने कुरा है नेपालीत्व सम्मा चाहिँ के छ भने जीवित छ नेपालीहरूमा जहाँ संसारमा बसे पनि त्यो भावना त्यो आत्मा छ भन्ने कुरा र त्यसलाई चाहिँ के छ भन्दाखेरि सँगसँगै लैजाने नेपालसँग जोडेर त्यो भावनालाई लैजाने कार्यमा चाहिँ के छ भने मुख्य जोड रहन्छ।
हजुर, धेरै धेरै धन्यवाद उपेन्द्र यादवजी हामीलाई समय दिनुभएकोमा। र श्रोतामिन्दुमा हुनुहुन्थ्यो नेपालका पूर्व परराष्ट्र मन्त्री र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव हामीसँग कुरा